फाइभ सोलास भनेर, पाँचवटा सोलासहरू भनेको चाहिँ हाम्रो उद्धार पवित्र वचनद्वारा, ख्रिस्टद्वारा मात्र, पवित्र वचनद्वारा मात्र, विश्वासद्वारा मात्र, अनुग्रहमा मात्र, यी सबै कुरा परमेश्वरको महिमाको लागि। वास्तवमा यो पाँचवटा जुन युनिक कुराहरू छन् हामी क्रिस्चियन विश्वासको, हामीले परमेश्वरको बारेमा, बाइबलको बारेमा र विशेष गरी उहाँको इच्छा, उहाँको उद्देश्य र हामी आफै पनि आत्मिकी रूपमा परिपक्वतामा वृद्धि हुनको लागि चाहिँ यो पाँचवटा कुरा चाहिँ हामीले बुझ्दाखेरि एकदमै मद्दत गर्छ। त्यस कारणले यो कुरो हामीले हेरेका थियौँ, तपाईँले सम्झनु होला अलिअलि यो। त्यस कारण हामी क्रिस्चियनहरूको निम्ति परमेश्वरको वचनको महत्त्व अति ठुलो, अति सुप्रेमेसी अफ वर्ड अफ गड भन्छ, अझ जिजस क्राइस्ट भन्छ, अझ विश्वास भन्दाखेरि चाहिँ तपाईँ र मैले कमाउनु नपर्ने हाम्रो उद्धार, तर वचनमा, ख्रिस्टेसुमा विश्वासद्वारा उहाँको अनुग्रहमा हामीलाई सिधै उद्धार दिनुहुन्छ। अनि त्यो अनुग्रह मात्र हाम्रो उद्धारको एउटा आशा हो, उपाय हो, परमेश्वरले उपहारको रूपमा दिनुहुने हाम्रो उद्धार। अनि यो क्रिस्चियन विश्वास अरू कुनै पनि संसारको धर्म, अरू सिद्धान्तसँग मिल्दैन, किनभने यो परमेश्वरबाट हुने, हाम्रो आफ्नो कोसिसमा कमाउने कुरा होइन। त्यो कुरा हामी देख्दछौँ। र अर्को कुरा चाहिँ हामीले हेरेका थियौँ, परमेश्वरको महिमाको लागि। वास्तवमा हामी सबै यो सबै कुराद्वारा परमेश्वरको महिमा दिन्छौँ। अनि खासमा हरेक व्यक्ति जो संसारमा जन्मन्छ, यो परमेश्वरको वचनमा हामीले अलिकति गहिरो प्रकारले अध्ययन गर्न थाल्यो भने यो धेरै कुराहरू हामी पाउँदछौँ। त्यो चाहिँ हरेक व्यक्तिको मुख्य जीवनमा लक्ष्य, उद्देश्य परमेश्वरको महिमा गर्ने हुनुपर्छ। यदि तपाईँ र म साँच्ची नै परमेश्वरलाई मान्ने, परमेश्वरको इच्छा खोज्ने र उहाँलाई प्रसन्न पार्ने चाहना गर्छौँ भने हाम्रो जीवनको मुख्य लक्ष्य चाहिँ परमेश्वरलाई महिमा दिने हुनुपर्छ। अनि वास्तवमा परमेश्वरको वचनमा हामी प्रष्ट देख्छौँ, परमेश्वरले हामीलाई निश्चित कामहरू खटाउनु भएको छ हरेक व्यक्तिको लागि। खालि प्रचार गर्नेलाई मात्रै होइन, वर्सिप लिड गर्ने अथवा बाजा बजाउने, सुसमाचार प्रचार गर्ने, यी सबैलाई मात्र होइन, जतिजना ख्रिस्टलाई प्रभु भनेर ग्रहण गरेर आफ्नो जीवन उहाँलाई सुम्पिएर उहाँको मण्डलीमा संलग्न हुन्छन्, प्रत्येकको लागि परमेश्वरले विशेष कुराहरू खटाउनुहुन्छ। अनि त्यो कुराहरू पुरा गरेर हामी परमेश्वरलाई महिमा दिन्छौँ। अर्को शब्दमा, क्रिस्चियनको एउटा महत्त्वपूर्ण उद्देश्य, हामीले खासमा यो संसारमा जिउनुको उद्देश्य नै परमेश्वरलाई महिमा दिने, यो अर्को विषय हो जो हामी एक दिन अध्ययन गर्छौँ। तर मैले के विचार गरेँ भने, भाइ अर्पणले मलाई आज मैले नै सेयर गर भनेर भन्नुभयो, अनि म ठिक छ, अनि हामी पालो पालो गर्नु राम्रो हुन्छ, किनभने कहिलेकाहीँ मलाई पनि उहाँले भनेको कुराबाट धेरै आशिष हुन्छ, अनि हामी दुवैलाई आशिष हुन्छ। त्यस कारण म त्यसमा एकदमै खुसी छु। तर जब समय हुन्छ, म आज चाहिँ पवित्र धर्मशास्त्रको बारेमा हामी हेर्छौँ, परमेश्वरको वचन स्क्रिप्चर, त्यसको बारेमा, यो पाँचवटा सोलामा परमेश्वरको वचन सम्बन्धमा चाहिँ आज हेर्नेछौँ। पछि हामी ख्रिस्टेसको बारेमा, विश्वासको बारेमा, अनुग्रहको बारेमा, हामीले विश्वासको बारेमा भाइ अर्पणबाट पहिला पनि धेरै सिकिसकेका छौँ, परमेश्वरको महिमाको लागि यो पाँचवटै विषयमा सिङ्गल रूपमा अझ तपाईँलाई मैले भन्नु खोज्दाखेरि, यो धर्मशास्त्रको बारेमा आज म जति पढ्न तपाईँलाई सम्झाउन कोसिस गरिरहेको छु, यति भास्ट छ यो कुरा। परमेश्वरको वचनको बारेमा यति कुराहरू हामी पढ्छौँ, यो चाहिँ एकैचोटि सिद्धिने पनि होइन, तर पनि हामी कोसिस गर्छौँ। अनि तपाईँलाई मैले सेयर गरेर बाँड्न चाहन्छु। दिस इज अलवेज अ प्रब्लम। ओके, पाँचवटा सोला मैले अघि तपाईँलाई भने, अनि यो यो विषयमा हाम्रो जस्तो पवित्र पवित्र शास्त्र भनेको चाहिँ वचन, परमेश्वरको वचन, परमेश्वरको वचन सबभन्दा सर्वोच्च हो। अनि जुन कुराको बारेमा आज हेर्छौँ, ख्रिस्टद्वारा मात्र सुसमाचार अथवा बाइबलको सबभन्दा केन्द्र, मानिसहरूको उद्धारको मध्यस्थ, एउटै नाम दिएको छ जसद्वारा हामी पिताको सम्बन्धमा आउन सक्छौँ। त्यसकारणले सुप्रिमेसी अफ क्राइस्ट भन्छ अङ्ग्रेजीमा, येशु प्रभुको सर्वोच्चता। अनि हामी हरेकको जीवनमा उहाँ नभएसम्म, खासमा भन्नुपर्दाखेरि दर्शन भन्छ नि, हाम्रो दर्शन भनेकै येशु प्रभु हो। तपाईँ र म साँच्चै उद्धार पाएका छौँ भन्नेको प्रमाण नै के छ भने, जुन दिनदेखि हामी ख्रिस्टमा मुक्ति पाएर नयाँ जन्म जन्मिन्छौँ, हामी येशुको चरित्रमा बदलिँदै जान्छौँ। यो ख्रिस्चियन हो। तर हामी देख्छौँ धेरै प्रकारका ख्रिस्चियनहरू, धेरै प्रकारका चर्चहरू, अलिकति तपाईँ र मैले आफैलाई अरूलाई जाँच्ने नभनिकन परमेश्वरको वचनमा के भनेको छ ख्रिस्चियनको बारेमा र हामीले कसरी ख्रिस्टमा बढ्नुपर्छ भन्ने कुरामा चाहिँ हामी आफ्नै लागि हामीले धेरै चासो लिएर सिरियसली अध्ययन गर्ने र एकले अर्कालाई उत्साह दिएर परमेश्वरको कुरालाई बुझेर उहाँको सम्बन्ध र सङ्गतिमा नजिक भएर अगाडि बढ्ने कुरा अति नै आवश्यक छ। वास्तवमा सबै कुरा चाहिँ परमेश्वरसँग येशु ख्रिस्टद्वारा जब सम्बन्ध हुन्छ अनि उहाँसँग हाम्रो सङ्गति हुन्छ, यो बाइबलमा ख्रिस्चियन जीवनमा सबभन्दा महत्त्वपूर्ण कुरा हो। अरू धर्म जस्तो होइन, हामी चाहिँ परमेश्वरसँग एक हुन्छौँ। येशुको अनुग्रहमा, उहाँको बलिदानमा हामी पाप क्षमा पाएर परमेश्वरको सङ्गतिमा आउँछौँ। पवित्र आत्मा हामीमा आउनु भएर हाम्रो आत्मालाई पुनर्जीवित पार्नुहुन्छ, बौरी उठाउनुहुन्छ, अथवा हामी नयाँ गरी जन्मिन्छौँ, होइन? त्यो चाहिँ परमेश्वरसँगको एकदम साक्षात आत्मिकी रूपमा एउटा जीवित प्रकारको सङ्गति सम्बन्ध हो। यो कुरो बुझ्नलाई जरुरी छ, होइन? त्यसैले अरू संसारको मान्छे जस्तै हामीले मुखमा ज्याए त्यही भन्ने, मनमा ज्याए त्यही सोच्ने हुँदैन। हामीले प्रभुले हामीलाई एकदमै उचित कुराहरू, असल कुराहरू, आनन्दका कुराहरू, भविष्यका अनन्तका कुराहरू देखाउनुहुन्छ अनि हामी उहाँ सँगसँगै हिँड्छौँ। यो एकदमै खुसीको र आनन्दको कुरा हो, किनभने यो केवल येशु ख्रिस्टमा मात्रै छ। त्यसैले यो ख्रिस्चियन जीवन भनेको चाहिँ अङ्ग्रेजीमा एउटा शब्द छ, थ्रिलिङ भन्छ नि, थ्रिलिङ भनेको चाहिँ, किनभने योभन्दा सत्यता त छँदै छैन। त्यस कारण तपाईँ र म जो ख्रिस्टमा आउँछौँ, हामीमा एउटा चमत्कारिक परिवर्तन आउँछ। द्याट्स अ ख्रिस्चियनिटी। त्यस कारण परमेश्वरको वचनको बारेमा जो हामी अध्ययन गर्न गइराखेका छौँ, परमेश्वरको वचन चाहिँ जीवित छ, एकदमै सक्रिय छ, क्रियाशील छ, होइन? परमेश्वरको वचन क्रियाशील, जीवित र सक्रिय छ। परमेश्वरको वचनको बारेमा थुप्रो कुरा छ यहाँ बाइबलमा, तर आज म टाइम कति हुँदो रहेछ म कोसिस गर्छु भनेको, टाइम गइहाल्छ, म टाइम कहिले पनि लगाउँदिनँ, त्यो नै ठिक होला। त्यसकारण आजको विषयमा हामी जाउँ। पवित्र शास्त्र मात्र भनेको चाहिँ खासमा मैले लेख्नुपर्ने यहाँ परमेश्वरको वचन मात्र, होइन? त्यो अनुवाद अलि मिलेन। द ओन्ली वर्ड अफ गड, त्यो चाहिँ सर्वोच्च, किनभने येशु प्रभुले नै परमेश्वरको वचनको बारेमा जो भन्नुहुन्छ नि, स्वर्ग पृथ्वी टलेर जान्छ, परमेश्वरको वचन टल्दैन। अर्को ठाउँमा उहाँले भन्नुहुन्छ, एउटा कमा पनि गडबड हुँदैन। तर त परमेश्वरको वचन नै हो जुनद्वारा तपाईँ र मलाई परमेश्वरको सम्बन्धमा ल्याउनुहुन्छ। अब तपाईँलाई यो परमेश्वरको वचनको सम्बन्धमा यो दुईवटा कुरा हामी हेर्न सक्छौँ, धेरै गहिराईमा अध्ययन गर्न सक्छौँ। तर साधारणतया यो दुईवटा विषय, पहिलो चाहिँ मसीहको नाताले, मसीही भनेको चाहिँ ख्रिस्चियन, ख्रिस्चियनको नाताले हाम्रो लागि बाइबल किन अति महत्त्वपूर्ण छ। पहिलो कुरो त तपाईँहरू मेरो लागि बाइबल अति नै महत्त्वपूर्ण छ भन्ने कुरा हामीले बुझ्नुपर्छ। त्यसकारणले आजको यो पाठले तपाईँ र मलाई के भनेदेखि, यो बाइबलप्रतिको तपाईँ र मेरो सम्बन्ध, हेराई, विश्वास, यसलाई लिने कुराहरूमा टोटली परिवर्तन हुनुपर्छ, यदि हुनुपर्ने छ भनेदेखि, होइन? हाम्रो जीवनमा बाइबलको ठुलो महत्त्व, ठाउँ हुनुपर्छ, हामीमा एउटा जाग्नुपर्छ भोक भन्ने कुरा बजाउँछ, महत्त्व। दोस्रो चाहिँ हामी कसरी बाइबलका मानिसहरू हुन सक्छौँ भनेको चाहिँ, कसरी हामी बाइबलमा भिज्न सक्छौँ, कसरी बाइबल अनुसारको जीवनमा हामी चुर्लुमै डुबेर अगाडि बढ्न सक्छौँ, यो दोस्रो पोइन्ट हो। तपाईँलाई मैले आजको यो दोस्रो पोइन्ट चाहिँ भन्न सक भ्याउँदिनँ, टाइम छैन। पहिलो पोइन्ट पनि धेरै टाइम हुँदैन होला, तर पहिलो पोइन्टमा हामी हेर्छौँ क्रिस्चियन जीवनमा बाइबलको महत्त्व किन छ, त्यसको बारेमा हामी छट्ट हेर्छौँ, होइन? हाउ क्यान वी लिभ अ प्योर लाइफ, मुख्य चाहिँ पवित्र जीवन कसरी जिउने भन्ने कुरा नै हो। अघि सुरुमा मैले तपाईँलाई भनेको थिएँ, क्रिस्चियन भनेकै एउटा जीवित परमेश्वरसँग साँचो सम्बन्ध गाँसिएर सँगसँगै सङ्गति। अघि हामी भाइ अर्पणले भजनका शब्दहरू अगुवाई गर्नुभयो, वास्तवमा त्यो एउटा जीवित अवस्था हो। परमेश्वर हाम्रो बिचमा हुनुहुन्छ, ती भजनहरूद्वारा हामी उहाँलाई छुँदैछौँ, उहाँको आत्मा हामीमा छुनुहुन्छ, अनि त्यहाँ एउटा सङ्गतिको अनुभव हुन्छ। वास्तवमा योभन्दा अगाडि नै तपाईँलाई मैले एकचोटि भने जस्तो लाग्छ, जहाँ सङ्गति हुन्छ त्यहाँ परमेश्वरको उपस्थिति मान्छेले थाहा गर्छ, अनि त्यो अचम्मक प्रकारको फिलिङ हुन्छ, त्यो आनन्द हुन्छ। एक प्रकारको हामी त्यो खाल्टामा परे जस्तो होइन कि, एउटा उचालिएर परमेश्वरको आनन्दमा भेटेको जस्तो हुन्छ। किनभने यो खास भावनात्मक कुरा त होइन, तर परमेश्वरको उपस्थितिमा जहिले पनि आनन्द हुन्छ, त्यहाँ अरू कुरा हुँदैन। त्यो कसरी हुन्छ, तपाईँ र मैले उहाँसँग सम्बन्ध गरेपछि हुन्छ। यो पाँच चारवटा कुरा किन महत्त्वपूर्ण छ भन्ने हामी सरसर्ती हेर्न प्रयास गर्छौँ। बाइबलले हामीलाई परमेश्वरको बारेमा सिकाउँछ। पहिलो पोइन्ट किन महत्त्वपूर्ण छ भन्दाखेरि चाहिँ, परमेश्वरको बारेमा जति पनि कुरा हामीले बुझ्ने सिक्ने माध्यम बाइबल हो। बाइबलद्वारा परमेश्वर हामीसँग बोल्नु भएको छ। पहिला हिब्रु एक अध्यायमा एक पदमा हेर्नुभयो भने, पहिला चाहिँ भविष्य वक्ताहरूद्वारा, अगम वक्ताहरूद्वारा, त्यसपछि चाहिँ येशु प्रभुद्वारा, त्यसपछि चाहिँ प्रेरितहरूद्वारा। यी सबै अवस्थामा परमेश्वरको पवित्र आत्माको प्रेरणा, पवित्र आत्माले दिएका कुराहरू हो। ती सबै कुरोद्वारा चाहिँ हामीले परमेश्वरको बारेमा सिक्छौँ, अनि यो चाहिँ बाइबलमा परमेश्वरको बारेमा सिक्ने। दोस्रो कुरा, बाइबलले हामीलाई, हामी जुन संसारमा बस्छौँ अथवा जिइरहेका छौँ, यो संसारको बारेमा पनि हामीलाई बाइबलले सिकाउँछ। तपाईँ र मैले यो अहिले संसार भन्दाखेरि चाहिँ एउटा भौगोलिक भयो, अहिले हाम्रो झमाङ भाइ नेपालमा हुनुहुन्छ, हामी यहाँ छौँ, यो भौगोलिक भयो। तर नेपालको जुन सिस्टम छ, मान्छे छ, संस्कृति छ, अरू किसिमका मान्छेका विश्वासहरू, क्रियाकलापहरू छ, जो हामी बसेका छौँ त्यहाँ छ, त्यो चाहिँ संसार हो। मान्छेहरू जो परमेश्वरलाई नचिनेकाहरू, विशेष हामी संसारका मान्छेहरू पनि भन्छौँ। त्यसैले यो संसारको बारेमा, यसको आत्मिकी आवश्यकताको बारेमा, यसको स्थितिको बारेमा हामीलाई परमेश्वरको वचनले सिकाउँछ। तेस्रो कुरा, बाइबल एउटा हाम्रो जीवनको लागि मार्गदर्शन, के भन्छ, मार्गदर्शन दिने निर्देशनात्मक पुस्तक हो भने चाहिँ इन्स्ट्रक्ट गर्ने, मार्गदर्शन डोर्याउने, बाटो देखाउने, गाइड गर्ने एउटा पुस्तक हो। तपाईँ र मलाई आत्मिकी बाटो हिँड्नलाई एकदमै चाहना छ, यही हिँड्नुपर्छ भन्ने जब लाग्छ, त्यो जिपिएस तपाईँ र मेरो लागि चाहिँ बाइबल हो। अहिले हामी आइफोनमै जिपिएस छ, अथवा तपाईँ जुन फोन बोक्नुहुन्छ गाडीमा, त्यो म्याप नक्सा त्यसको नेभिगेसन गर्ने जिपिएस हुन्छ, होइन? तपाईँ र मेरो आत्मिकी जिपिएस चाहिँ बाइबल हो, यसले निर्देशन दिन्छ। त्यस कारण यो महत्त्वपूर्ण छ, तपाईँ र म परमेश्वरको बाटोमा हिँड्यौँ कि हिँडेनौँ भनेर निश्चय गर्ने पनि यो नै हो। हाम्रो आत्मिक परीक्षा र शत्रु विरुद्ध लड्न बाइबलले हामीलाई मद्दत गर्छ। शत्रु भन्ने बित्तिकै हामीले बुझ्नुपर्छ, त्यो चाहिँ सैतान हो, होइन? सैतान हाम्रो शत्रु हो, आत्मिकी शत्रु। अनि विभिन्न किसिमले सैतानले हाम्रो जीवनमा परीक्षा लाउँछ, अनि त्यो परीक्षाबाट बाँच्ने उपाय पनि परमेश्वरको वचन बाइबलद्वारा नै हामी सहायता पाउँछौँ, मद्दत पाउँछौँ। त्यस कारणले यो चारवटा पोइन्ट भन्दा धेरै पोइन्ट छन्, तर यो चारवटा पोइन्ट मुख्य तपाईँलाई मैले भनिरहेको छु, किन परमेश्वरको वचन महत्त्वपूर्ण छ तपाईँ मेरो निम्ति। यो दोस्रो भाग तपाईँलाई मैले अघि भनेको थिएँ, यो हामीले अर्को कुनै दिन मौका पऱ्यो भने सिक्छौँ छोटकरीमा। हामी कसरी बाइबलका मानिसहरू हुन सक्छौँ, अथवा कसरी परमेश्वरको वचनमा डुब्न सक्छौँ, त्यसमा रहन सक्छौँ, त्यसको इच्छा अनुसार हामी हिँड्न सक्छौँ, आज्ञा अनुसार जिउन सक्छौँ। यो चाहिँ पहिलो शब्दबाट, के भन्छ, शब्दबाट दैनिक योजनाबद्ध, के मैले यो अनुवाद गरेको ठ्याक्कै बिग्रिसकेँ, क्या कसरी कहिलेकाहीँ सार्दाखेरि यस्तो हुन्छ कि यो के भन्न खोजेको भने दिनदिन परमेश्वरको वचनमा हामीले मनन गर्नुपर्ने होइन ध्यान दिनुपर्ने योजनाबद्ध प्रकारले के भएछ यहाँ इनपुट त्यो इनपुट भन्ने शब्द आएछ एनिवे हाम्रो जीवनमा परमेश्वरको वचनको इनपुट कसरी हुनसक्छ परमेश्वरको वचनमा हामी जान्ने पहिलो कुरा चाहिँ वचनलाई ध्यान दिने मनन गर्ने मेडिटेसन गर्ने भन्छ पढ्ने बाइबलबाट हरेक दिन बाइबल पढेर सुरु गर्ने ताकि दिनभरि परमेश्वरको वचन अनुसार हामी जिउन सकौँ जुन चाहिँ भजन सङ्ग्रह एक अध्याय तपाईँले पाउनुहुन्छ तेस्रो कुरा सही र गलत के हो भनेर थाहा पाउन बाइबल एउटा सत्य र झुटालाई छुट्याउने फिल्टर जब यो बाइबलको फिल्टरमा हामी राख्छौँ झुटा र सत्य थाहा हुन्छ हामीलाई कुन चाहिँ कुरा गलत छ थाहा हुन्छ महत्त्वपूर्ण कुरा हो तपाईँ र ममा बाइबलको ज्ञान हुने बित्तिकै हामीले गलत के छ थाहा पाउँछौँ चौथो कुरा अरूलाई बाइबलबाट हामी सिकाउन सक्छौँ पाँचौँ कुरा प्रार्थना र पवित्र आत्माको अगुवाई यो बाइबलद्वारा हामी पाउँदछौँ वास्तवमा प्रार्थना भन्दाखेरि चाहिँ परमेश्वरसँगको कम्युनिकेसन हो तर परमेश्वरसँगको कम्युनिकेसन एउटा चाहिँ बाइबल हो बाइबल जब पढ्छौँ परमेश्वर बाइबलदेखि हामीसँग बोल्नुहुन्छ अनि जब हामी प्रार्थना गर्छौँ त्यो चाहिँ हामी परमेश्वरसँग बोल्छौँ हाम्रो खाँचोहरू कम्युनिकेसन टु वे परमेश्वरको वचन उहाँले हामीलाई दिनुभएको हाम्रो प्रार्थना हामी उहाँलाई दिन्छौँ होइन त्यस कारण यो एकदमै महत्त्वपूर्ण कुरा हो त्यसैले अब आजको कुरामा हामी जानेछौँ सबैभन्दा पहिला हामी भजन सङ्ग्रह 119 नौ र 11 पद हेर्नेछौँ यो भजन सङ्ग्रह 119 नौमा यस्तो लेखिएको छ जवान मानिसले वचनको बारेमा के लेखेको छ हामी हेर्छौँ जवान मानिसले आफ्नो चालचलन कसरी चोखो राख्न सक्छ पवित्र जीवन जिउनको लागि के गर्नुपर्छ भन्नु खोजेको होइन तपाईँका वचन अनुसारको जीवन बिताएर नै हो दाउदले यो कुरो भजन सङ्ग्रहमा लेख्दछ तपाईँको वचन अनि वास्तवमा भजन सङ्ग्रह 119 बाइबलमा सबभन्दा लामो अध्याय हो सबभन्दा ठुलो अध्याय भनौँ न अनि त्यसमा वास्तवमा 176 पदहरू छन् अनि प्रत्येक पदमा केही न केही वचन सम्बन्धी कुरा यसमा भनिएको छ अनि वास्तवमा यो भजन सङ्ग्रहको यो यो 119 चाहिँ परमेश्वरको वचनको धेरै कुराहरू यसमा अध्ययन गरेर हामी सिक्न सक्छौँ त्यसकारण म तपाईँलाई एउटा उत्साह दिन चाहन्छु यो गएको आउने हप्ताहरूमा भजन सङ्ग्रह 119 176 पदहरू घरिघरि पढ्नुहोस् तपाईँलाई कति आशिष हुन्छ होइन अनि दैनिक रूपमा यसलाई पढ्नलाई कोसिस गर्नुहोस् अध्ययन गर्नुहोस् अनि यसबाट महत्त्वपूर्ण कुराहरू परमेश्वरको वचनबाट सिक्ने कुराहरू हामी सिक्न सक्छौँ हामीलाई थाहा छ दाउद राजाले पवित्र आत्माको प्रेरणाबाट भजन सङ्ग्रह पुरै लेखेका हुन् त्यसो त बाइबलका 40 बाइबलका सम्पूर्ण 66 पुस्तकहरू चाहिँ 40 फरक फरक व्यक्तिले परमेश्वरको प्रेरणाबाट लेखिएको हो त्यो सबैलाई हामीलाई थाहा छ त्यसै कारण हामी बाइबलको कुनै पनि कुरालाई पवित्र वचन भनेर भन्दछौँ त्यसैले आज हामी भजन सङ्ग्रह 119 कुराहरू यहाँ हेरिरहेछौँ अनि हिब्रूमा लेखिएको यो भजन सङ्ग्रह चाहिँ हिब्रू भाषामा लेखिएको अनि वास्तवमा यो भजन सङ्ग्रह 119 तपाईँले हेर्नुभयो भने 176 पदहरू एउटा सिस्टमले लेखेको छ यो अल्फाबेटिक भन्छ नि हिब्रू भाषामा अल्फाबेटिक हिसाबले हिब्रू भाषामा चाहिँ 12 अल्फाबेट हुने रहेछ के अरे 22 अनि 22 अल्फाबेटमा यो भजन सङ्ग्रह 119 चाहिँ हरेक 8 एउटा सिस्टमेटिक 8 यो पदलाई चाहिँ एउटा खण्डमा गरेर यहाँ लेखिएको छ 8 गरेर अनि त्यसरी हरेक 8 पदको पहिलो सुरु हुँदाखेरि चाहिँ हिब्रू भाषाको पहिलो अल्फाबेटबाट सुरु भएको त्यो एउटा सिस्टम अनि वास्तवमा यो कमेन्ट्रीहरूमा के पाउँछौँ भनेदेखि हिब्रू बाइबल पढ्नेहरूको लागि चाहिँ वास्तवमा यो यसरी लेखिँदाखेरि चाहिँ उनीहरूलाई यो भजन सङ्ग्रह 119 कण्ठ गर्नलाई एकदम सजिलो होइन तपाईँले आठ आठवटा 22 चोटी छुट्याउनु भयो भने 176 हुन्छ। त्यसैले सबै 22 अल्फाबेट हिब्रूको यो भजनसँग 119 आठ आठ पदको सुरु सुरुमा हिब्रूमा चाहिँ त्यो लेखिएको पाइन्छ। त्यसैले यो इन्ट्रेस्टिङ कुरा हो। त्यसैले भजन सङ्ग्रह सजिलै कण्ठ गर्ने एउटा उपायको रूपमा हिब्रूहरूले यसलाई यसरी लेखेको हुनसक्छ अनि परमेश्वरको आत्माले यसरी लेखेको हुनसक्छ, होइन? अनि कतिचोटि मानिसहरूले पुरै यो भजन सङ्ग्रह 119 चाहिँ कण्ठ, मैले धेरै मान्छेले सुनेको छु कण्ठ गरेको भनेर, होइन? अनि त्यो चाहिँ चान्चुने कुरा होइन, कुनै पनि परमेश्वरको वचन कण्ठ गर्ने कुरा चान्चुने होइन। वास्तवमा तपाईँ र मैले पनि परमेश्वरको वचन कण्ठ गर्न सक्छौँ। म पहिला धेरै वचन कण्ठ गर्थेँ, अबदेखि चाहिँ त्यस्तो गरेको छैन। वास्तवमा हाम्रो क्रिस्चियन जीवन एउटा घर जस्तो छ भनेर हामीले जहिले पनि एउटा घरको उदाहरण दिएको छ, होइन? क्रिस्चियन जीवन चाहिँ एउटा घरको उदाहरण, येशू प्रभुले पनि धेरैचोटि भन्नुहुन्छ, अनि पावलले पनि एउटा घर बनाउने मेटेरियल कस्तो हुन्छ भनेर भन्छ। एउटा विश्वास चाहिँ जग, त्यो चाहिँ येशु ख्रिस्टमा बसालिएको हुनुपर्छ। वास्तवमा ख्रिस्ट हाम्रो जीवनको जग हुनुपर्छ भनेर हामी हेर्छौँ। अनि येशुले वास्तवमा दुई किसिमको जगको बारेमा मत्तीको 7 भन्नुहुन्छ, दुई किसिमको, एउटा बालुवा एउटा चट्टानमा बसालिएको जग भनेर। वास्तवमा त्यो चट्टान चाहिँ येशु ख्रिस्ट हुनुहुन्छ। त्यस कारणले येशु प्रभुमा जग बसाल्ने कुरा अनि घर बनाउने कुरा, त्यस कारण यो वचनले चाहिँ हामीलाई सही जग बसालिएको छ कि छैन भनेर सिकाइराखेको हुन्छ। अनि यो हाम्रो उद्धार चाहिँ ख्रिस्टमा विश्वासद्वारा भएको हुन्छ। हाम्रो विश्वास ख्रिस्टमा बसालिएको छ। यो हाम्रो जिन्दगीको, हाम्रो जीवनको जग चाहिँ ख्रिस्ट हुनुहुन्छ, होइन? त्यसैले त्यो मुक्ति चाहिँ हामी आफैले कमाउन कोसिस गरेर हुँदैन, तर येशु ख्रिस्टमा बसालेको विश्वासद्वारा परमेश्वरको अनुग्रहमा हामीले सित्तै पाउने वरदानको रूपमा मुक्ति पाउँछौँ। जब हाम्रो जग सही अवस्थामा हुन्छ, त्यो विश्वासद्वारा सत्य कुरामा येशुले गरेको काममा, अनि त्यो विश्वास चाहिँ कस्तो हो, हामीले विश्वास गर्यो भने हाम्रो जीवनमा के हुनुपर्छ, यो कुरो सही जब हुन्छ नि, हामीमा जीवन हुन्छ। त्यसपछि यो जगमा हाम्रो क्रिस्चियन जीवन निर्माण हुँदै जान्छ। त्यस कारणले यो आजको पाठबाट हामीले के हेर्छौँ भने, ख्रिस्टमा विश्वास गरेपछि जब जीवन सुरु भयो, क्रिस्चियन जीवन सुरु भयो, कसरी हामी परिपक्वतामा बढ्दै जाने, परिपक्वतामा कसरी बढ्ने, होइन? अब उद्धार पाएको छु म, येशूमा बाँचेको छु, नयाँ जीवनमा जन्मिएको छु, तर अब हामी परिपक्व भएर कसरी बढ्ने भन्ने प्रश्न सबैको हुनसक्छ। अनि त्यसको सत्य तथ्य चाहिँ के हो भने, कुनै पनि जीवन सुरुमा भर्खर सुरु हुन्छ, त्यसपछि त्यसलाई त्यो वृद्ध हुनु परेको हुन्छ, अथवा कुनै कुरामा जीवन छ भने, अर्को शब्दमा जीवन भएको कुरा बढ्छ, अनि जब कुनै कुरा बढ्दैन हामीलाई शङ्का लाग्छ त्यो जीवित छ कि छैन। कुनै पनि कुरा विचार गर्दाखेरि जीवित कुराहरू जहिले पनि स्वभावैले बढ्ने हुन्छ, होइन? विशेष गरी यो प्लान्टहरू, बिरुवाहरूको कुरा, हरियो कुराहरूको बारेमा हामीलाई त्यस्तो कुरा थाहा छ। अनि त्यही कारण तपाईँ र म पनि जब परमेश्वरमा विश्वास गरेर नयाँ गरी जन्मिन्छौँ, हामी जीवित हुनुपर्छ, जीवित हुन्छौँ। त्यो नै एउटा क्रिस्चियनको, नयाँ जीवनको कुरा हो। त्यही कारणले हामी कोही ख्रिस्टमा छौँ भने नयाँ सृष्टि, भनेको चाहिँ हामीमा नयाँ जीवन चाहिँ सुरु हुन्छ, तर त्यो सुरु भएको नयाँ जीवन चाहिँ परिपक्वतामा बढ्नुपर्छ। त्यो महत्त्वपूर्ण कुरा हो। अनि त्यो बढ्न कसरी सकिन्छ, हामीमा जीवन छ तर त्यो आफै बढ्दैन। जस्तो तपाईँले कुनै एउटा बिरुवा रोप्नुभयो, त्यसको लागि एउटा असल धेरै मल चाहिन्छ, के भन्छ त्यसलाई, राम्रो खालको माटो चाहिन्छ, माटो अनुसार, होइन? तपाईँहरूको घरमा जसको चाहिँ के भन्छ करेसाबारी राख्नु भएको छ, अलिअलि गमलामा कसैको कसैको यताउता, त्यहाँ कति राम्रो माटो चाहिन्छ, नत्र तपाईँले जति रोपे पनि केही पनि हुँदैन, होइन? त आफै त बढ्दैन नि, त्यसलाई केही वातावरणहरू चाहिन्छ। अनि वास्तवमा त्यसलाई स्वास्थ्य प्रकारले बढ्नलाई, अनि त्यसको त्यो कुनै पनि कुरा स्वास्थ्य प्रकारले बढ्न त्यसलाई वातावरण, न्युट्रिसन, यस्तो कुराको आवश्यकता पर्दछ। त्यस्तै हामीलाई पनि के हुन्छ, जसरी बिरुवा बढ्नलाई मलिलो माटो अनि त्यसमा पानी, त्यसको तापक्रम, सबै कुरा मिल्नुपर्छ नि, होइन? राम्रो माटो छैन, मलजल छैन भनेदेखि त्यो बढ्न सक्दैन। त्यति मात्रै भएर हुँदैन, घाम लाग्ने ठाउँ हुनुपर्छ, प्रकाश हुनुपर्छ, पानी बढी परेर खालि के भन्छ त्यसलाई, बादल लागेर यस्तो भयो भनेदेखि के हुन्छ, बिरुवाहरू चाहिँ त्यसै त्यो सुर माथि जान्छ, तर केही पनि राम्रो फल फलाउन त्यस्तो गर्न सक्दैन। अर्को कुरो, त्यसलाई गोडमेल गर्नुपर्ने हुन्छ। त्यही किसिमले क्रिस्चियन विश्वासमा पनि यो हामी सबैले बुझ्नुपर्ने कुरा, कोही पनि त्यसबाट बाहिर रहन सक्दैन, सबैले त्यही तरिकाले जानुपर्छ। आफै स्वत हामी आत्मिक रूपमा बढ्दैनौँ, जसरी बिरुवालाई वातावरण चाहिन्छ बढ्नलाई, धेरै कुराहरू चाहिन्छ, त्यस्तै हाम्रो आत्मिकी वृद्धिमा पनि लागु हुन्छ। हामीले पनि आत्मिकी खुराकहरू चाहिँ प्राप्त भएको हुनुपर्छ, हाम्रो वातावरणहरू ठिक भएको हुनुपर्छ, सही कुराहरू हामीले पनि पाउनुपर्ने हुनुपर्छ, त्यसको लागि ताकि हामी आत्मिक रूपमा बढ्न सक्छौँ। हामी आत्माको आत्मिकी रूपमा बढ्ने कुराहरू भनेको चाहिँ के गर्नुपर्छ त क्रिस्चियनले आत्मिक रूपमा बढ्ने, जसरी एउटा बिरुवालाई चाहिँ राम्रो माटो पानी त्यसपछि के भन्छ त्यसलाई घाम चाहियो होइन, त्यो मलजल चाहियो, त्यसपछि अझ उकेर खनजोत पनि गर्नुपर्छ होइन। त्यसको बारेमा तपाईँ जो किसान काम गर्नुभएको छ तपाईँलाई धेरै थाहा छ। त्यसैले तपाईँ र मेरो आत्मिकी जीवन बढ्नलाई पनि केही कुराहरू चाहिन्छ। त्यो सबभन्दा पहिलो कुरा प्रार्थना हो, परमेश्वरको वचन, वचन पहिला हो, अझ वचन, प्रार्थना, त्यसपछि पवित्र आत्माको अगुवाईमा हिँड्ने, एकअर्कामा सङ्गतिमा आउने। त्यसैले हामी बाइबलमा चाहिँ विश्वासीहरू एकअर्काको सङ्गति पनि हाम्रो आत्मिकी वृद्धिको लागि एकदमै जरुरी छ। परमेश्वरलाई महिमा दिने, परमेश्वरसँग समय बिताउने, सङ्गति गर्ने एकदमै जरुरी छ। हामी परमेश्वरसँग सङ्गति गरेनौँ भने परमेश्वरको इच्छा थाहा हुँदैन। परमेश्वरको सङ्गतिमा पवित्र आत्माले हामीलाई परमेश्वरको इच्छा प्रकट गरिदिनुहुन्छ। जब हामी हाम्रो आत्मिकी जीवनलाई चाहिने यी सबै कुराहरू उपलब्ध गर्छौँ, वातावरण सबै मिल्छ, अनि हामी स्वास्थ्य आत्मिक रूपमा स्वास्थ्य प्रकारले परमेश्वरमा परिपक्वतामा एकदमै बढ्दै जान्छौँ होइन, हामीमा कुनै खालको रोग व्याद लाग्दैन। रोग भनेको चाहिँ के हुन्छ नि, मान्छे नेगेटिभ विचार गर्ने, एक्लै अर्काको विरोध गर्ने, कतिचोटि गल्तीहरू गर्ने तर त्यसलाई सामना नगर्ने, एकअर्कासम्म ठिक सम्बन्ध नराख्ने, यस्ता कुराहरूले चाहिँ वास्तवमा हामीमा त्यो कुराहरू बिग्रिन थाल्छ। हाम्रो जीवनमा पवित्र आत्माद्वारा काम गरिनुपर्छ। जबसम्म प्रभुले हामीमा केही गर्नुहुन्न, हामी आफै चाहिँ वृद्धि हुन सक्दैनौँ। यी हरेक कुराहरू हाम्रो आत्मिकी वृद्धिमा आवश्यक छन्। हामीले यसमा ध्यान, यी कुराहरूमा चाहिँ हामी नयाँ पुरानो विश्वासी धेरै वर्ष, म 41 वर्ष के मतलब छैन, दिनदिनै अझै प्रभुसँग हामी सँगसँगै सङ्गति गर्नुपर्छ, उहाँसँग बढिराख्नुपर्छ, उहाँबाट टाढा भएर हामी केही गर्न सक्दैनौँ। आत्मिकी वृद्धि गर्ने कुराहरूमा आज हामी विशेष गरी परमेश्वरको वचन, बाइबलको बारेमा हेरिराखेका छौँ। त्यसैले परमेश्वरको वचन तपाईँ र मैले कसरी बढीभन्दा बढी हाम्रो जीवनमा लागु गर्ने, कसरी त्यसमा बढीभन्दा बढी डुब्ने, त्यो कुरा आज केही कुरा म तपाईँलाई भन्छु, र अर्कोचोटि हामी त्यसको बारेमा अझै पनि कुरा गर्न सक्छौँ। हामी क्रिस्चियनहरूको लागि बाइबल किन धेरै महत्त्वपूर्ण छ, पहिलो कुरा चाहिँ बाइबलले हामीलाई परमेश्वरको बारेमा सिकाउँछ। अघि मैले तपाईँलाई त्यो कुरा भनिराखेको थिएँ, बाइबलले हामीलाई परमेश्वरको बारेमा सिकाउँछ, परमेश्वरको बारेमा सिकाउँछ। अनि बाइबल र प्रार्थना चाहिँ परमेश्वर र हाम्रो बिचको कम्युनिकेसनको माध्यम हो, यो कुरो थाहा पाउनु पर्यो। हामी कतिजनाको बानी चाहिँ के हुन्छ भने नि, 24 घन्टा, हप्ता दिन, महिना दिन वचन पढ्दैनौँ, प्रभुसँग 2 मिनट प्रार्थना गर्दैनौँ। यो जिम्मेवारी आफ्नै हुनुपर्छ, कसैले कसैको लागि गर्न सक्दैन। हो, गर्न सक्छौँ हामी कसैको लागि, तपाईँ र मैले प्रार्थना गरेर पनि कसैलाई परमेश्वरले आशिष दिनुहुन्छ, किन हाम्रो प्रार्थना त उहाँले सुनेर उत्तर दिनुहुन्छ, तर हाम्रो आफ्नो लागि आफैले कुरा गर्नुपर्छ। अनि यो मौका पनि हो, कोही चाहिँदैन, परमेश्वरसँग सम्बन्ध, सङ्गति, कुराकानी, उहाँको कुरा सुन्नु, उहाँसँग आनन्दले भरिनु, यो सबै व्यक्तिलाई परमेश्वरले स्वागत गर्नुहुन्छ। त्यो नै परमेश्वरको अनुग्रह हो होइन। त्यस कारणले बाइबलले के अरे दोस्रो पहिलो कुरामा चाहिँ होइन, मैले यहाँ भन्दै थिएँ छोटकरीमा, हामीलाई परमेश्वरको बारेमा परमेश्वरको वचनले सही कुरा सिकाउनुहुन्छ। अनि मैले धेरैचोटि भन्ने गर्छु, त्यो के हो भने नि, हाम्रो जीवनमा आज विशेष गरी यो 21st सेन्चुरीको सबभन्दा ठुलो समस्या किन हुन्छ मान्छेहरूमा, विश्वासीहरूमा, है अरूको कुरा छोडिदिउँ, भन्दाखेरि चाहिँ हामीलाई परमेश्वरको बारेमा सही ज्ञान हुँदैन। परमेश्वरको बारेमा सही ज्ञान चाहिँ खालि प्रचारकहरूले भन्ने होइन होला। प्रचारकले राम्रोसँग परमेश्वरको वचनबाट भनेपछि तपाईँ मैले सिक्छौँ, तर परमेश्वरको सही ज्ञान तपाईँहरूमा आफै बाइबलमा पढ्नुपर्छ। के अरे उसमा लेखेको छ नि प्रेरितको पुस्तक 17:17 होला, जब पावलले प्रचार गर्थे त्यहाँका यहुदी क्रिस्चियनहरूले यिनले भनेका कुरा सही छ कि छैन भनी भनिकन धर्मशास्त्र केलाइ केलाइकन हेरेर अनि विश्वास गरेका थिए। तपाईँ र ममा त्यस्तो खालको हुनुपर्छ, हामीमा त्यो भोक हुनुपर्छ, किनभने हाम्रो प्रभुले तपाईँ र मलाई जे गर्दै हुन्छ नि त्यो यहाँको लागि एकछिन होइन। तपाईँ र म त हाम्रो परमेश्वरसँग त सदा सर्वदा अनन्त कालसम्म त्यो महिमामा सहभागी हुने त्यो कल्पना पनि गर्न सकिँदैन। त्यस कारण त्यसलाई हामी सानो कुरा नसोचौँ, होइन, परमेश्वरको बारेमा हामी सिकौँ। अनि परमेश्वरको वचन बढी अध्ययन नगर्यो भने हामीले कचोटि सहायता चाहिन्छ, नबुझ्ने हुनसक्छ, त्यो सबै मिल्छ, तर तपाईँ र ममा परमेश्वरको वचनप्रतिको भोक हुनुपर्छ। यदि हामी परमेश्वरको बारेमा उहाँको र कस्तो हुनुहुन्छ भन्ने जान्न चाहन्छौँ भने हामीले परमेश्वरको वचन बाइबल निरन्तर एकदमै उत्सुकताका साथ पढ्नुपर्छ। बाइबलमा उहाँले आफ्नो बारेमा जे सत्य छ बताउनु भएको छ। जब हामी बाइबल पढ्छौँ हामी परमेश्वरले हामीलाई के भन्दै हुनुहुन्छ, अघि मैले तपाईँलाई भनेको थिएँ परमेश्वरको वचनले नै हामीलाई संसारको बारेमा, हाम्रै बारेमा, उहाँको बारेमा, हाम्रो उद्धारको बारेमा यो सत्य कुरा तपाईँ र मैले जान्नुपर्छ। आत्मिक रूपमा उपलब्ध के भन्छ फाइदाजनक छ सबै परमेश्वरको वचनमा उहाँले दिनुहुन्छ। अनि कहिलेकाहीँ त्यो बुझ्नलाई परमेश्वरको आत्मा नै हामीलाई काम गर्नुपर्छ, हाम्रो समझ खोलिनुपर्छ। तर परमेश्वरको वचनले नै हामीलाई सबै कुरा देखाउनु हुन्छ, होइन। मैले अघि नै भनिसकेँ यो चाहिँ परमेश्वरको वचन चाहिँ परमेश्वरले हामीसँग बोलेको उहाँको कम्युनिकेसनको माध्यम हो। जसरी प्रार्थना चाहिँ हाम्रो उहाँप्रति हाम्रो कम्युनिकेसन उहाँसँग हो, जब यो दुइटै कम्युनिकेसन सुचारु हुन्छ नि हामी आत्मिक रूपमा बढ्न थाल्छौँ। तपाईँ परमेश्वरलाई यति नजिकबाट चिन्नुहुन्छ कि तपाईँलाई कुनै कुराको शङ्का लाग्दैन, तपाईँ कुनै कुरामा चिन्ता गर्नुहुन्न। हाम्रो चिन्ता कतिखेर हराउँछ जतिखेर परमेश्वरको नजिकमा उहाँलाई भरोसा आउन थाल्छ, किनभने परमेश्वरले त हामीलाई यति ठुलो प्रतिज्ञा गर्नुभएको छ। संसार पग्लेर ढले पनि भजन शरण लेखले भन्छ नि पृथ्वी उल्टेर पहाडको टुप्पामा पहाड पग्लेर पृथ्वीको फेदमा गए पनि म डराउँदिनँ किनभने तपाईँ मसँग हुनुहुन्छ, होइन। वास्तवमा भजन सङ्ग्रह लेख्ने व्यक्ति उसले वीणा बजाएर यद्यपि उसको जीवनमा पनि समस्या थियो तर भजन सङ्ग्रहमा उसको जीवनको बारेमा हामी कति महत्त्वपूर्ण कुरा देख्छौँ, कसरी परमेश्वरलाई चिनेको थियो मान्छेले, होइन। त भजन सङ्ग्रह कहिलेकाहीँ पढ्दाखेरि हामीलाई त्यो थाहा हुन्छ, जुन हाम्रो आत्मिकी वृद्धिमा यो प्रार्थना र वचन नभई नहुने कुरा हो। त्यसैले जसको जीवनमा प्रार्थना र वचन घट्दै जान्छ आत्मिकी वृद्धिको बारेमा जिरो हुँदै जान्छ। हामी केटकेटी जस्तो अथवा भन्छ नि यो शारीरिक रूपमा चाहिँ अब आजकलका यो मान्छेहरूलाई सबै थाहा छ यो पौष्टिक आहारहरू खाना ठिक नखायो भने के हुन्छ इम्सिनिया के भन्छ मलाई शब्द पनि आउँदैन, एउटा कुरा थाहा छ मेल नरिस्ट भन्छ। अनि हाड र छाला मात्रै हिँड्न पनि सक्दैन बेडको बेड के। तपाईँ र मेरो परमेश्वरसँग कुराकानी छैन, उहाँको वचन हाम्रो आत्मिक भोजन छैन भने हामी आत्मिक रूपमा त्यस्तै हुन सक्छौँ। तर आज परमेश्वरले हामीलाई त्यस्तो होइन कि हामीलाई हृष्टपुष्ट आत्मिक रूपमा परिपक्व भएको देख्न चाहनुहुन्छ, उहाँ नै हाम्रो जीवनमा काम गरिरहनुहुन्छ, रहनु भएको छ, होइन। हर समय हामी परमेश्वरमा प्रार्थनामा बिताउनु पर्छ। दोस्रो पोइन्टमा हामी जान्छौँ, बाइबलले हामी जुन संसारमा जिइरहेका छौँ त्यो संसारको बारेमा पनि सिकाउँछ। परमेश्वरको वचनमा यो संसारको बारेमा जुन प्रकारले भनिएको छ त्यो चाहिँ यो संसार वास्तविकतामा हो। कतिचोटि मान्छेहरूको चलाखपन, चतुर्याई, उनीहरूको दक्षता, उनीहरूको शाब्दिक भ्यालु के भन्छ त्यसलाई ज्ञानले हामीलाई मख पार्छ, तर त्यो नहुन सक्छ कतिचोटि, हो कि होइन, हामीले परमेश्वरको वचनबाट थाहा पाउन सक्छौँ। त्यस कारणले परमेश्वरको वचनमा एकदमै ध्यान दिनुपर्छ। अब परमेश्वरको वचन बाइबलले हाम्रो विचार सही बनाउन सक्छ, हाम्रो दृष्टिकोण वर्ल्ड भ्यू भन्छ नि विचार एकदमै महत्त्वपूर्ण छ। त्यसको बारेमा हामी अर्कोचोटि फेरि हेर्छौँ। हाउ वी थिङ्क इज सो इम्पोर्टेन्ट। तर तपाईँहरू मैले राइट थिङ्क गर्न चाहिँ उहाँको वचनले मद्दत गर्छ, त्यसले हाम्रो विचारलाई फराकिलो बनाउँछ, हामीलाई धेरै कुराको जानकारी हुन्छ, सत्यताको जानकारी हुन्छ, होइन? अनि वास्तवमा विचार नै बाइबलमा धेरै छ विचारको बारेमा। अनि पावलले वास्तवमा फिलिपीको पत्रमा सायद जे कुरा उचित छ, जे कुरा न्यायसङ्गत छ, जे कुरा ग्रहणयोग्य छ, जे कुरा सत्य छ, त्यही कुराहरूको विचार गर भनेको चाहिँ थिङ्क अबाउट दोज थिङ्स भनेको चाहिँ हाम्रो विचार चाहिँ त्यस्तो कुराले भरिनुपर्छ। त्यो सबै कुरा कहाँबाट आउँछ? परमेश्वरको वचनबाट आउँछ। त्यस कारण एकदम महत्त्वपूर्ण। अनि त्यही कारणले पावलले फिलिपी 2:5 चाहिँ हामीसँग के भन्छ, ख्रिस्टमा जस्तो मन थियो त्यस्तै मन होस्। त मन भनेको चाहिँ वास्तवमा बाइबलमा छ नि, मन इज अ विचार, हाम्रो विचार होइन। अनि रोमी 12:2 त्यो मन परिवर्तन गर्ने भने त्यो पनि विचार हो। कसरी परिवर्तन हुन्छ? परमेश्वरको वचनले धोइएर पवित्र भएर, होइन? परमेश्वरको वचन हामीलाई नयाँ बनाउँछ, हामीलाई अर्कै सोच, उहाँको सोच परमेश्वरको वचनले दिँदछ। त्यस कारण त्यसरी हामी हाम्रो वर्ल्ड भ्यू भनेको चाहिँ हाम्रो दृष्टिकोण, कुनै पनि कुरालाई हेर्ने दृष्टिकोण चाहिँ सही बनाउँछ। मतलब हामी संसारलाई कसरी हेर्नुपर्ने हो भन्ने, त्यसलाई हामी वर्ल्ड भ्यू भन्छ, भ्यू अफ द वर्ल्ड, होइन? जस्तो मान्छेको भ्यू अफ गड इज डिपेन्ड अन उसको परमेश्वर को हुनुहुन्छ, कस्तो हुनुहुन्छ भन्ने विचार, उसले परमेश्वरको बारेमा वचनमा कति सिक्या छ, संसारको बारेमा प्रभुले भनेको बारेमा वचनमा कति सिक्या छ, पापको सबै कुराको बारेमा हामीलाई सही विचार गर्न दिने चाहिँ परमेश्वरको वचन नै हो। त्यस कारण तपाईँहरू मेरो दृष्टिकोण, अनि मान्छेले जे विचार गर्छ त्यही काम गर्छ, तर सही विचार छैन भने सही काम नहुन सक्छ। त्यस कारण तपाईँहरू मलाई परमेश्वरले यति ठुलो आशिष दिनुहुन्छ, तपाईँ मेरो हातमा बाइबल छ, मैले धेरै कुराहरू पढेको छु। अस्ति भर्खर यहाँ कुरा गरेको थियो नि एकजना यो बाइबल स्मग्लिङ गर्ने बारेमा, अनि त्यो त्यसको बारेमा धेरै किताबहरू पढेको छु मैले, स्मग्लिङ फर गड भने, होइन, स्मग्लिङ फर गड कि स्मग्लर फर गड। अनि चाइनामा यस्तो अवस्था थियो अरे कि मान्छेहरूले बाइबल समातेर यसरी समातेको, होइन, उसले त्यो कत्ताबाट सुनेर कण्ठ गरेको, तर त्यसलाई अनि बाइबल भेटेपछि चुम्बन गरेको। तपाईँहरू मेरो हातमा बाइबल छ, यहाँ के अब जतिवटा डिभाइस मेरो घरमा छ नि, अहिले भर्खर यहाँ मेरो ठाउँमा यहाँ कम्प्युटर छ, आइप्याड छ, मेरो के भन्छ, मेरो फोन छ, बाइबलको किताब छ, यति धेरै परमेश्वरको वचन उपलब्ध छ। वी डोन्ट रियलाइज, यु नो, दिस इज सो इम्पोर्टेन्ट, यु नो, यसले हाम्रो जीवनमा यति ठुलो आशिष ल्याउँछ। परमेश्वरको वचन बाइबलले परमेश्वरले संसारलाई कसरी हेर्नुहुन्छ भन्ने हामीलाई बताउँछ। वास्तवमा संसारलाई परमेश्वरले कसरी हेर्नुहुन्छ त्यो सही तरिका हो। तपाईँ र मैले पनि परमेश्वरले हेरेको तरिकाले हेर्नुपर्छ। मान्छेले हामीलाई बाठो तरिकाले अर्कै बाटो लगाउनु पर्दैन। तपाईँ र म हामी कहिले पनि कसैको बाटो लाग्दैन, किन हामीमा परमेश्वरको बाटो छ। प्रत्येक पटक जब हामी बाइबल पढ्छौँ, हाम्रो संसारबारेको दृष्टिकोण परमेश्वरको जस्तो हुँदै जान्छ, किनभने हामी परमेश्वरको ज्ञान पाउँछौँ नि। हाम्रो संसारबारे दृष्टिकोण अझ परमेश्वरको संसारप्रतिको दृष्टिकोण जस्तै हुँदै जानुपर्छ। त्यही हामी आत्मिकी वृद्धिको एउटा तरिका हो। बिस्तारै हामीले जान्नेछौँ। हामी सुरु हुँदाखेरि सबै कुरो जानेका हुँदैन थियौँ, होइन? जब हामी सुरु गऱ्यौँ, अझ विश्वास गर्नुभन्दा अगाडि हाम्रो संसारको बारेमा दृष्टिकोण फरक हुन्छ। जे हामीले सिकेका छौँ, जसरी हुर्केका छौँ, मलाई याद छ मेरो आमाले जे सिकाउनु भयो मलाई त्यही कुरा थाहा थियो 12 वर्षसम्म। त्यहाँदेखि मैले अरू कुरा पाउन थालेँ, होइन? मलाई धन्यवादी छु म कि पछि मेरो आमाले पनि विश्वास गरेर परमेश्वरको विचार लिनुभयो। त्योभन्दा ठुलो खुसी मलाई केहीमा छैन। तर पहिला फरक थियो नि, मलाई त हिन्दू धर्मको बारेमा सिकाउनु हुन्थ्यो, त्यो दृष्टिकोण हो नि। परमेश्वरको दृष्टिकोणभन्दा भिन्न भएको हामीहरूलाई थाहा छ पहिला चाहिँ, होइन? जस्तो संसारको कल्चर, संसारको तरिका, संसारको ढाँचा फरक छन्, होइन? तर बाइबलले हामीलाई त्यसमा कुन चाहिँ ठिक कुन चाहिँ बेठिक भनेर सिकाउँछ। अनि कहिलेकाहीँ तपाईँलाई भन्छु, विशेष गरी यहाँ अमेरिका जहाँ बस्छौँ, कल्चर र बाइबलको कुराहरू अलिअलि मिल्छ, तर धेरै कुराहरू एकदम विपरीत छन्। त्यो कुरो हामीलाई थाहा हुनुपर्छ। त्यही कारणले नै तपाईँ र म जो ख्रिस्टलाई विश्वास गर्छौँ नि, हामीले यहाँ कानुन बन्छ, सरकारले एउटा कुरा लागू गर्छ, त्यो सबैको पछि लाग्नु पर्दैन। जतिखेर बाइबलबाट फरक कुरा आउँछ, जे परोस् हामी परमेश्वरको बाइबल अनुसार जिउनुपर्छ, त्यही कुरा लिनुपर्छ। हामी सबै परमेश्वरको स्वरूपमा बदलिँदै बनाइँदै जान्छौँ। त्यो नै उद्देश्य हो, अल्टिमेट भन्छ नि, अल्टिमेट भन्नु थाहा छ तपाईँलाई, अन्तमा तपाईँहरू मेरो लक्ष्य के हो? यसु जस्तो हुने। त्यो हुनलाई त विचार बदलिनु, त्यो बाइबलको सिद्धान्तबाट सबै कुरालाई हामी बुझ्दै जाउँ। त्यसैले कुनै कुरा बाइबलमा यो कल्चरको कुरा गर्दाखेरि होइन, मैले अघि सुरुमै भनिसकेँ कति कुराहरू मिल्छ, तर संसार चाहिँ के भन्छ, परमेश्वरको दृष्टिकोण चाहिँ एकदम पर्फेक्ट छ। हरेक कुरामा जे कुरो वचनमा भनेको छ त्यो पर्फेक्ट हुन्छ यदि हामीले बुझ्यौँ भने। अनि हरेक देशका जाति समाज उनीहरूको कुराहरू चाहिँ फरक फरक छन् होइन, तिनीहरूको दृष्टिकोण फरक छन्, कहिलेकाहीँ बाइबलसँग मिल्दोजुल्दो पनि होला, तर धेरै कुरा फरक छन्। तर त्यो कुरो फरक भएको कुरा चाहिँ बाइबलद्वारा हामी सिक्छौँ। तेस्रो पोइन्ट, बाइबल एउटा हाम्रो जीवनको लागि मार्गदर्शक, दर्शन दिने, निर्देशात्मक पुस्तक हो, बाटो देखाउने, जिपिएस जस्तै होइन, हामीलाई यात्रामा डोर्याउने अनि हामीलाई इन्स्ट्रक्सन दिने पुस्तक हो। तपाईँलाई मैले भजन सङ्ग्रह 119 105 पद पढ्न चाहन्छु। यहाँ वचनको बारेमा दाउदले के लेख्छन्, तपाईँको वचन मेरो गोडाका बत्ती, गोडाको निम्ति बत्ती र मेरो बाटोको निम्ति उज्यालो हो। त्यस कारण परमेश्वरको वचन यहीले यही पदले देखाउँछ कि यो साँच्ची नै हाम्रो बाटो देखाउने बत्ती हो, यो नेभिगेसन गर्ने, हामीलाई डोर्याउने होइन। बाइबलले हाम्रो खुट्टालाई गाइड गर्छ, उहाँको वचन मेरो खुट्टाको बत्ती भनेर जुन हामी देख्छौँ, खुट्टालाई गाइड गर्छ, बाटोको ज्योति होइन। वचनले संसारमा परमेश्वरको इच्छामा कसरी सफलतापूर्वक यात्रा गर्ने अथवा जिउने, हामीले संसारमा कसरी मानिसहरूको अगाडि व्यवहार गर्ने, यो सबै कुरामा परमेश्वरको वचनले हामीलाई मद्दत गर्छ। अनि एउटा परमेश्वरको वचनबारे यहोशू 1:8 परमेश्वरले मूसाद्वारा भनेको शब्द हामी पढ्छौँ। वास्तवमा यहोशूको पुस्तकमा धेरै छ, व्यवस्थाको पुस्तकमा धेरै छ यो वचनको बारेमा। व्यवस्थाको यो पुस्तक तेरो ओठबाट नहटोस्, तर त्यसमाथि तैँले दिनरात ध्यान गर्नु अनि त्यसमा लेखिएका सबै कुरा होसियारी साथ पालन गर्नु र तेरा सबै मार्गहरू तैँले मार्गहरूमा तैँले उन्नति गर्नेछस् र सफलता पाउनेछस्। तपाईँहरू मेरो मार्गमा, बाटोमा उन्नति सफलता पाउन चाहिँ के गर्नुहुन्छ? परमेश्वरको वचन होसियारी पूर्वक ध्यान दिने, पालन गर्ने, दिनरात भन्ने शब्द छ। अनि यही कुरा तपाईँलाई मैले भजन सङ्ग्रह 1 सम्झँदै थिएँ होइन। त्यस कारण यो एकदमै महत्त्वपूर्ण कुरा छ। वास्तवमा हामीलाई कसरी सफलता हासिल हुन्छ भन्दाखेरि परमेश्वरको वचन बाइबलले सिकाउँदछ। अनि वास्तवमा यो सेल्फ हेल्प भन्ने छ नि, तपाईँ अब यो हामी अमेरिकामा बस्छौँ के अरे होइन, अब आजकल त किताब भन्दा पनि गुगल पनि हेर्ने चलन छ। कुनै पनि कुरा गर्नु पर्यो भने गुगल होइन, विशेष गरी कम्प्युटरमा समस्या भयो, सेलफोनमा समस्या भयो, यहाँसम्म कि गाडीमा तेल हाल्नु पर्यो, गुगलमा गएर हाउ टु डु भनेर हामी गरिहाल्छौँ होइन, सेल्फ हेल्प। तर तपाईँलाई म भन्न चाहन्छु, द बेस्ट सेल्फ हेल्प हामी आफैलाई मद्दत गर्ने, आत्मिकी तवरले पवित्रतामा डोर्याउने बाइबल बराबर कुनै पनि पुस्तक छैन। त्यो कुरो हामीले विचार गर्नुपर्छ। त्यस कारण तपाईँहरू मेरो महत्त्वको किताब मध्येमा बाइबल सबभन्दा महत्त्वपूर्ण हुनुपर्छ, सबभन्दा उत्तम हुनुपर्छ, किनभने परमेश्वरको वचन बाइबलद्वारा उहाँले हामीलाई यी सबै कुरा सिकाउँछ। यदि हामी बाइबललाई पछ्याउँछौँ भने हाम्रो सफलता परमेश्वरले ल्याउनुहुन्छ। अनि व्यवस्था 32:47 पद तपाईँलाई म पढ्न चाहन्छु। यहाँनिर के लेखेको छ भने, यी तिमीहरूका निम्ति व्यर्थका शब्द होइनन्। यी भनेको चाहिँ परमेश्वरको वचन, परमेश्वरको वचन चाहिँ तिमीहरूको निम्ति व्यर्थका शब्दहरू होइनन्, तिमीहरूका लागि जीवन हुन्। यीद्वारा नै एर्दन पारी अधिकार गर्नलाई जान लागेको देशमा तिमीहरू दीर्घायु हुनेछौ। यो इजरायलीहरूलाई, यहोशू र इजरायलीहरूलाई यो कुरा भनिएको छ, यो व्यर्थका होइनन्, परमेश्वरको वचनहरू चाहिँ तिमीहरूको लागि जीवन हुन्। त्यस कारण तपाईँहरू मैले यो कुरा सम्झाउनु पर्छ, परमेश्वरको वचन तपाईँहरू मेरो लागि जीवन हो। यो एकदमै महत्त्वपूर्ण कुरा तपाईँहरू मैले विचार गर्नुपर्छ क्रिस्चियनले। अनि वास्तवमा यसको बारेमा धेरै छ, भजन सङ्ग्रह 119 एकदमै पढ्नुहोस् होइन, महभन्दा गुलियो, धेरै किसिमका शब्दहरू तपाईँले बाइबलको बारेमा पाउनुहुन्छ। चौथो र अन्तिम पोइन्ट आजको लागि, हाम्रो आत्मिकी परीक्षा र शत्रु विरुद्ध लड्न बाइबलले हामीलाई मद्दत गर्छ। तपाईँहरू मेरो हामी सबैलाई परीक्षा हुन्छ, जसरी येशु प्रभु आफैलाई परीक्षा भएको थियो। येशु प्रभु टेम्प्टेड हुनुहुन्थ्यो जब बप्तिस्मा लिएर उजाड स्थानमा जानुभयो होइन। त्यसैले तपाईँ र मेरो लागि पनि परीक्षा हुन सक्छ, अनि त्यस्तो अवस्थामा हामीले कसरी त्यसको मुकाबिला गर्ने भन्दा, परमेश्वरको वचन हामीलाई सुरक्षा दिनुहुन्छ। अघि हामीले पढिसकेको भजन सङ्ग्रह 119:9-11 पढ्यो भने वास्तवमा हामी सबैको एउटा शत्रु हुन्छ भन्ने कुरा हामीलाई थाहा छ होइन। हामी सबैको शत्रु सैतान हो, दुष्ट सैतान। तपाईँलाई म भजन सङ्ग्रह 119:9 पढ्छु। जवान मानिसले आफ्नो चालचलन कसरी चोखो राख्न सक्छ, तपाईँका वचन अनुसारको जीवन बिताएर नै हो। परमेश्वरको वचनले हामीलाई परीक्षाबाट सुरक्षा दिँदछ। तपाईँको विरुद्धमा पाप नगरौँ भनेर तपाईँको वचन मैले मेरो हृदयमा सुरक्षित राखेको छु। त्यसैले परमेश्वरको वचन हामीलाई सुरक्षा दिनुहुन्छ। अब यहाँ शैतानको कुरा गर्दा चाहिँ के अरे, शत्रु को हो त भन्दा शैतान, अनि त्यो त्यो पनि हामीलाई थाहा हुनुपर्छ। शैतान कसरी तपाईँ र मलाई परीक्षा गर्छ, तपाईँ र मलाई खसाउन खोज्छ, यसको बारेमा धेरै कुरा गर्न सकिन्छ। धेरै आज त्यसको बारेमा नभनौँ। शैतानको मानिसलाई छक्क्याउने हतियार चाहिँ छलकपट गर्ने, अलमलमा पार्ने, डिसिभिङ भन्छ नि, झुट र आधा सत्य कुराहरू फैलाउने। धेरैचोटि मानिसहरूको बिचमा जो कुरा काट्ने बानी हुन्छ नि, ग्रुपिजम हुन्छ, मैले धेरै देखेको छु। मैले बाहिरको मान्छे होइन, क्रिस्चियनै मान्छे। अनि त्यसको मुख्य कारण चाहिँ हामी परमेश्वरको वचन धेरै नपढ्ने, परमेश्वरसँग गहिरो विचार नगर्दाखेरि चाहिँ के हुन्छ भने नि, हाम्रो मुखले सजिलै मान्छेको बारेमा कुरो काट्न थाल्छ। मान्छेले गरेको गल्ती पनि हामीले भनिराख्नु पर्दैन। खासमा प्रार्थना गर्ने सिद्धि हो। परमेश्वरलाई नजिक हुने मान्छे पवित्र आत्मा चाहनुहुन्न कि हामीले आफ्नै दाजुभाइको बारेमा विरोध गरौँ होइन। तर तपाईँ र म नजिकै छैनौँ परमेश्वरमा, पवित्र आत्मामा भरिराखेका छैनौँ, डोराइराखेका छैनौँ भने चाहिँ त्यस्ता शब्दहरू आउन थाल्छन्, अनि अझै हामी शैतानको पासोमा पर्न थाल्छौँ। त्यसैले उसले चाहिँ निरन्तर हामीलाई छल्न प्रयास गर्छ। एफिसी 6 चाहिँ 6 तपाईँले हेर्नुभयो भने परमेश्वरको हात आत्मिकी हात हतियारको बारेमा लेखेको छ, अनि परमेश्वरको वचनको बारेमा त्यहाँ आत्माको तरवार भनेर भनिएको छ। अहिले हामी त्यसलाई पल्टाउँदैनौँ। वचन वास्तवमा यो शत्रुको विरुद्धमा प्रहार गर्ने हतियारको रूपमा त्यहाँ छ। परमेश्वरको वचन एउटा हतियारको रूपमा 6 एफिसी पढ्नुहोस् होइन, त्यहाँ थुप्रै छ। परमेश्वरको हात हतियार होइन, लड्ने हात, त्यहाँ एउटा परमेश्वरको वचनको तरवार भनेर भनिएको छ होइन, जो शैतानको त्यसलाई त्यसले चाहिँ छ्याछ्या पारिदिन्छ भनेर त्यहाँ लेखिएको छ। अनि त्यो 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 छल गर्न कोसिस गर्नेलाई त्यसले काटिदिन्छ होइन। अनि खासमा बाइबलमा हामी सिक्छौँ, जुन बेलामा हामीलाई झुटा कुराहरू द्वारा परीक्षित बनाउँछ, छल गर्नु खोज्छ, हामीले परमेश्वरको वचन कोट गर्नुपर्छ। त्यही बाइबलको पद, त्यो परमेश्वरको वचन चाहिँ तरबार हो, त्यसलाई कोट गर्न सकिन्छ। अनि वास्तवमा येशु प्रभुको उदाहरण महत्त्वपूर्ण छ। जब उजाड स्थानमा उहाँ बप्तिस्मा लिनुभएपछि येशु प्रभु चाहिँ परीक्षित हुनुभएको थियो। उहाँले कसरी जवाफ दिनुभएको थियो कि त्यो त्यसको बारेमा परमेश्वरको वचन प्रयोग गर्नुभएको थियो, उहाँले बाइबलको वचन कोट गर्नुभएको थियो, जुन चाहिँ हामीले मत्ती 4 देख्दछौँ। मत्ती 4 त्यो कुरा हामी देख्दछौँ। तपाईँलाई मैले त्यसको बारेमा 4:4 के लेख्छ, येशूले जवाफ दिनुभयो 4:3। पहिला चाहिँ यो तिनटा परीक्षा येशूलाई आउँछ यहाँनिर होइन, उजाड स्थानमा परीक्षा गर्नेले उहाँ कहाँ आएर भन्यो, तपाईँ परमेश्वरका पुत्र हुनुहुन्छ भने यी ढुङ्गालाई, उहाँ एकदम भोकाउनु भएको थियो, यी ढुङ्गालाई रोटी होउन् भनी आज्ञा दिनुहोस्। अनि येशूले के भन्नुहुन्छ त्यसको मुकाबिला, मानिस रोटीले मात्र लेखिएको छ, मानिस रोटीले मात्र होइन, तर परमेश्वरको मुखबाट निस्केको हरेक वचनले जीवित रहँदछ। येशू प्रभुले त्यो जवाफ दिनुभयो। अर्को यहाँनिर मत्ती 4:6 के छ, त्यो शैतानले भनेको कुरामा उत्तर दिनु, तपाईँ परमेश्वरका पुत्र हुनुहुन्छ, शैतानले उहाँलाई भन्दैछ, भने यहाँबाट तल हाम फाल्नुहोस्, किनभने यस्तो लेखिएको छ, उहाँले आफ्ना दूतहरूको जिम्मामा तिमीहरूलाई जिम्मा दिनुहुनेछ र तिनीहरूले तिमीलाई आफ्नो हातै थाम्ने छ, नत्र त तिम्रो खुट्टा ढुङ्गामा ठोकिने छ। सैतानले येशूलाई छल गरेको, येशूले त्यसको जवाब के दिनुहुन्छ? येशूले त्यसलाई भन्नुभयो, लेखिएको छ, तैँले परमप्रभु आफ्नो परमेश्वरको परीक्षा नगर्नु। अन्तिम उहाँलाई फेरि अर्को परीक्षा सैतानले के भन्यो, तपाईँले घोप्टेर मलाई डाउनलोड गर्नुभयो भने यी सबै थोक म तपाईँलाई दिनेछु, सैतानको परीक्षा। त्यसपछि येशूले के जवाब दिनुहुन्छ, सैतान त दूर होइजा, किनभने लेखिएको छ तैँले परमप्रभु आफ्नो परमेश्वरलाई धन्यवाद गर्नु, उहाँको मात्र सेवा गर्नु। अनि यो कति महत्त्वपूर्ण कुरा हामी यहाँ देख्दछौँ, कसरी येशूप्रभुले आफ्नो परीक्षाको सामना गर्नुभयो भने चाहिँ परमेश्वरको वचन कोट गरेर। अनि कतिचोटि तपाईँ र ममा निराश आउँछ, कतिचोटि त जुनसुकै स्थिति आउँछ परमेश्वरको वचन तपाईँले कोट गर्न सक्नुहुन्छ। अनि हामीले धेरैचोटि यसरी कोट गरेको, मान्छेहरूले गरेको हामी देख्दछौँ। त्यसैले त्यो कुरा हामी गर्न सक्दछौँ। अनि अर्को चाहिँ तपाईँलाई मैले भर्खरै यो परमेश्वरको वचनको बारेमा, पवित्र धर्मशास्त्र परमेश्वरबाट प्रेरणा भएको हरेक सुकर्ममा पूर्ण रूपले सुसज्जित भई सिद्ध भएको, हामीले हाम्रो लागि बाइबल किन महत्त्वपूर्ण छ भन्ने यहाँनिर देख्दछौँ। दोस्रो तिमोथी 3:16-17 के छ, सम्पूर्ण पवित्र शास्त्र परमेश्वरको प्रेरणाबाट भएको हो र यो सिकाउनलाई, अर्थी दिनलाई, सच्याउनलाई, धार्मिकतामा तालिम दिनलाई लाभदायक हुन्छ, ताकि परमेश्वरको जन हरेक सुकर्ममा पूर्ण रूपले सुसज्जित भई सिद्ध भएको होस्। परमेश्वरको वचनको बारेमा तपाईँलाई छोटकरीमा भन्दाखेरि, थुप्रै समय भइहाल्यो, यति कुराहरू मैले भने, तपाईँलाई एक दुईवटा पदहरू अर्को पढ्नु मन लाग्यो मलाई, अलिकति टाइम लागे पनि, परमेश्वरको वचनको बारेमा अरू कुरा के भनेको छ त्यसलाई मूल्याङ्कन के भन्छ, उल्था नगरिकन खालि सरसर्ती व्यवस्था 6:6-7 मैले आज तिमीहरूलाई सुनाएका आज्ञाहरू आफ्नो मनमा राख, ती तिमीहरूले आफ्ना छोराछोरीहरूलाई होसियारी साथ सिकाऊ, घरमा बस्दा बाटोमा हिँड्दा ढल्केर सुत्दा र उठ्दा तिनको चर्चा गर। परमेश्वरको वचन हाम्रो परिवारमा, हाम्रो जहिले पनि हामी भेट्दाखेरि हामीले गर्नुपर्ने चाहिँ परमेश्वरको वचनको चर्चा। प्रेरित 20:32 यहाँ चाहिँ पावलले के भन्दैछन् यहाँनिर, अब म तपाईँहरूलाई परमेश्वरमा र उहाँका अनुग्रहको वचनमा सुम्पाउँदछु, यहाँनिर परमेश्वरको अनुग्रहको वचनमा सुम्पाउँछु भनेर पावलले भन्दछन्, जसले तपाईँहरूलाई सुदृढ पार्न सक्छ। त्यस कारण यस अनुसार के हुन्छ त, परमेश्वरको वचनमा जब हामी जान्छौँ हामी सुदृढ हुन्छौँ र पवित्र पारिएकाहरू सबैको बिचमा उत्तराधिकार दिन सक्छ। परमेश्वरको वचनले हामीलाई उत्तराधिकार, पवित्र पारिएकाहरू भनेपछि पहिलो कुरा त तपाईँ र म नयाँ जन्म गर्नु पर्यो, विश्वास गर्नु पर्यो, परमेश्वरमा जग बसाल्नु पर्यो, तर ती सबै कुरा पनि परमेश्वरको वचनबाट आउँछ, त्यो त हामीलाई थाहा छ, विश्वास वचनबाट आउँछ। अर्को पद यो चाहिँ भजन सङ्ग्रह 119:18, मेरा आँखा खोलिदिनुहोस् र म तपाईँको व्यवस्था का उद्वेगका कुराहरू देख्न सकौँ। तपाईँ र मेरो जीवनमा परमेश्वरको कुराहरू देख्ने उहाँले हाम्रो आँखा समझ भन्छ खोलेपछि मात्रै, तर त परमेश्वरको वचनद्वारा हामी देख्न सक्छौँ। परमेश्वरको वचनद्वारा तपाईँले स्वर्गीय कुराहरू, उद्वेगका कुराहरू देख्न सक्नुहुन्छ। अनि यसैको 93 के छ, तपाईँका आदेशहरू म कहिल्यै बिर्सने छैन, किन तपाईँले तीद्वारा नै मेरो प्राणलाई सुरक्षित राख्नुभएको छ। परमेश्वरको आदेश हामीले मानिराख्यो भने तपाईँ र मेरो प्राण चाहिँ सधैँ सुरक्षित रहनेछ, एउटा महत्त्वपूर्ण एउटा प्रतिज्ञा हो। यहाँ पहिलो पत्रुस 2:2 पत्रुसले परमेश्वरको वचन चाहिँ एउटा दुध, शुद्ध दुध होइन, नयाँ जन्मेका बालकहरू जस्तै शुद्ध आत्मिक दुधको तृष्णा गर, त्यसबाट तिमीहरू आफ्नो मुक्तिमा बढ्दै जानेछौ। परमेश्वरको वचन एउटा आत्मिकी दुध बालकको निम्ति जस्तै, जसले चाहिँ हामीलाई मुक्तिमा बढाउन सक्छ। त्यस कारण तपाईँ र म बढ्नको लागि आत्मिक रूपमा वचनै ध्यान दिनुपर्छ भनेर हामी थाहा पाउँछौँ। यहाँ भजन सङ्ग्रह 1:2-3 तपाईँलाई अघि मैले सम्झाउँदै थिएँ, तर परम प्रभुको व्यवस्थामा नै त्यो खुसी रहन्छ र त्यसले दिनरात उहाँकै व्यवस्थामा मनन गर्दछ, त्यो खोलाको किनारमा रोपेको बोट जस्तै हुन्छ जसले आफ्नो ऋतुमा फल दिन्छ। परमेश्वरको व्यवस्था वचनमा बाइबलमा ध्यान दिइराख्ने मान्छे चाहिँ खोलाको किनारमा रोपेको बोट जस्तो हुन्छ, जसको पात कहिल्यै ओइलाउँदैन, त्यसले जे पनि गर्छ त्यसमा त्यो सफल हुन्छ। यो परमेश्वरको वचनले तपाईँ र मलाई यदि हामी वचन पढ्छौँ भने के हुन्छ भनेर भनिएको कुरा भन्छौँ। 19:7-8 परम प्रभुको व्यवस्था सिद्ध छ प्राणलाई पुनर्जीवित गराउने, परम प्रभुको कानुनहरू विश्वसनीय छन् निर्बोधलाई बुद्धिमान तुलाउने। तपाईँ र मलाई ज्ञान बुद्धि दिनु चाहिन्छ भने के हो, परमेश्वरको वचन हो, होइन? हामीलाई पुनर्विजीवित पार्न के छ, परमेश्वरको वचन हो। परम प्रभुका नियमहरू ठिक छन् हृदयलाई आनन्द गराउने, तपाईँ र म आनन्दित हुन चाहन्छौँ भने के हो, परमेश्वरको वचन हो। परम प्रभुका आज्ञाहरू उज्जवल छन् आँखालाई प्रकाश दिने। त्यसैले तर एउटा कुरा के हुन्छ, भरोसा, टोटल्ली ख्रिस्टमा भरोसा, आफ्नो जीवन उहाँको निम्ति जिउने भरोसा, उहाँको महिमाको लागि जिउने भरोसा। त्यसैले यो चाहिँ ख्रिस्चियन जीवन हो। तपाईँले यो चाख्नुभयो भने, एकचोटि स्वाद पाउनुभयो भने तपाईँले छोड्नै सक्नुहुन्न। त्यही कारण परमेश्वरको कति ठुलो दया छ तपाईँ र ममा भन्ने कुरा थाहा हुन्छ। अनि Hebrews 4:12 वचनबारे के भन्छ, किनकि परमेश्वरको वचन जीवित र क्रियाशील हुन्छ। यो अर्को कुरा, जीवित र क्रियाशील, र कुनै पनि दुईधारे तरवारभन्दा बढी धारिलो हुन्छ, यसले प्राण र आत्मालाई त्यसका जोड्नी जोड्नी र हाटको गुदीसम्मलाई भाग भाग पारुन्जेल वारपाट छेर्छ, हृदयका विचार र इच्छा जाँच्न सक्ने हुन्छ। यसले परमेश्वरको वचनमा तपाईँ सिरियसली गयो भने तपाईँलाई सही मार्ग मिल्छ। वचनमा कसैले खेलबाड गर्नै सक्दैन। अनि यो Yohanna 8:31-32 यसु प्रभुले वचनको बारेमा भनेको हामीलाई थाहा छ। यसुले आफूमाथि विश्वास गर्ने यहुदीहरूलाई भन्नुभयो, तिमीहरू मेरो वचनमा रह्यौ भने तिमीहरू साँच्चै मेरा चेला हो, तब तिमीहरूले सत्य के हो, तिमीहरूले सत्य के हो जानेछौ। परमेश्वरको वचनमा रहने भनेको चाहिँ पालन गर्ने हो नि त, त्यस्तोले चाहिँ सत्य जान्नेछ, अनि सत्यले तिमीहरूलाई स्वतन्त्र तुलाउनेछ भनेको चाहिँ पाप र सबै किसिमका खराबीबाट स्वतन्त्र, होइन, त्यसको शक्तिबाट स्वतन्त्रता। अनि याकुबले 1:22-23 भन्छ, वचन पालन गर्ने हो, सुन्ने मात्र भएर आफैलाई धोका नदियो, कुनै मानिसले वचन सुन्छ तर पालन गर्दैन भने त्यो एउटा यस्तो मानिस जस्तो छ जसले आफ्नो मुहार ऐनामा हेर्छ, अनि त्यसपछि तपाईँले अर्को पढ्नुपर्छ, त्यसपछि गइहाल्छ, त्यो सबै बिर्सिन्छ भनेर। त्यसैले वचनमा ध्यान दिनुपर्छ भन्ने कुरा। अनि त्यहाँ तपाईँले हेर्नुभयो भने याकुबमा त यहाँनिर, किनकि त्यसले आफैलाई हेर्छ र गइहाल्छ र त्यो आफै कस्तो थियो त्यो तुरुन्तै बिर्सिहाल्छ, तर त्यो मानिस जसले स्वतन्त्र दिने शुद्ध व्यवस्थालाई हेर्दछ त्यसमा लागिरहन्छ, सुनेर बिर्सिहाल्ने होइन तर काम गर्ने पनि हुन्छ, त्यसले चाहिँ आफूले गरेको काममा आशिष पाउँछ। परमेश्वरको वचनले हामीलाई आशिष दिनुहुन्छ। त्यस कारणले यो परमेश्वरको वचन सम्बन्धी महत्त्वपूर्ण छ भन्ने बारेमा हामीले जुन चाहिँ आज हेऱ्यौँ, तपाईँलाई म मेरो एउटै गोल आज हामीमा परमेश्वरको वचनप्रति उत्सुकता जागोस्। वास्तवमा यो संसार तपाईँ र मेरो लागि धेरै लामो समय पनि होइन, यद्यपि कतिजनामा कस्तो लाग्छ भने यहाँ अलि धेरै बस्न सकौँ, यहाँ अलि सबै कुरा होस्, किन सबै खालको मेहनत त यहीँको लागि गरिन्छ, तर प्रभुतिर फर्कँदाखेरि योभन्दा उताको लागिको कुरा बढ्ता आउँछ। त्यसैले त्यो कुरो आउनु नै उहाँको आशिष हो। जब हामीले अनन्तका कुरा देख्छौँ नि, वास्तवमा अनन्तसम्म काम लाग्ने कुरा चाहिँ हामीले गरेको होइन कि चाहे जेसुकै होस्, हामीमा परमेश्वरको आत्माले गरेपछि हुन्छ, अनि वचन लागु भएपछि परमेश्वरको आत्माले गर्छ, उहाँले गर्नुहुन्छ। अनि कति खुसीको कुरा, तपाईँ र म जे गर्छौँ हामीले गरेको कुरा आत्माद्वारा चाहिँ टर्कीको भैँचालोले भत्काएको घर जस्तो भत्किँदैन कि, अनन्तसम्म रहिरहन्छ। कति खुसीको कुरा। परमेश्वरले हामी सबैलाई आशिष दिउन्। हामी सानो प्रार्थना गर्छौँ।